أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. سورة بقرة کی آیت نمبر 183 سے 185 کی ہم نے بھی تلاوت سنی. ان آیات میں روزہ اور روزے کے ارد گرد جو نیکیاں ہوتی ہیں ان کا تذکرہ. آج ہم تھوڑا سا دیکھیں گے کہ ہم ذہنی طور پہ، جسمانی طور پہ، روحانی طور پہ کس طرح سے خود کو رمضان کے روزے کے لیے تیار کریں. آپ دیکھیں کہ اللہ سبحانہ تعالیٰ نے ہمیں پیدا کیا، وہ ہمارا خالق بھی ہے اور ہمارا مالک بھی ہے، ہمارا رازق بھی ہے، اسی کے ساتھ ساتھ وہ ہمارا الہادی بھی ہے. اور ہادی کہتے ہیں راہ دکھانے والے کو. جیسے ابھی ہم آ رہے تھے تو آج تھوڑا سا ہم لاسٹ ہوئے، تقریباً ہمارے 15 سے 20 منٹ ویسٹ ہو گئے. کیا وجہ کہ جو ہمارا ہادی تھا، ہادی کون ہوتا ہے؟ نیویگیٹر، آپ کا ٹام ٹام، کوئی بھی، اس میں وہ ڈائریکشن نہیں آ رہی تھی جہاں ہمیں جانا تھا، رائٹ؟ اس طرح کے تجربات ہم میں سے اکثر ہی لوگوں کو ہوتے ہیں. اس وقت گاڑی میں بیٹھے ہوئے لوگ اگر ان کی گھبراہٹ، جھنجھلاہٹ کوئی بھی دیکھے تو ہر ایک کو اس سے تجربہ ہو چکا ہے. کوئی بھی خوش نہیں ہوتا ادھر ادھر گھوم کے. ہم جدھر جائیں ہمارا دل کیا کہتا ہے کہ جلدی سے اپنی منزل پہ پہنچ جائیں. بس آپ میں سے کسی کو بھی اگر یہ ایکسپیرینس کبھی ہوا ہو، اگر آپ کو ایسا کبھی بھی کوئی ایکسپیرینس ہوا ہو کہ آپ کہیں جا رہے ہوں لیکن آپ وہاں جانے کی بجائے راستہ کھو جائیں، تو جو کیفیت آپ کے اندر ہوتی ہے نا، اسی کیفیت کو لاسٹ کہتے ہیں، مس گائیڈڈ. جب ہم کسی جگہ جانا چاہتے ہیں اور ہم وہاں پہنچ نہیں پا رہے ہوتے، راستہ بگڑا ہوا ہے، اکثر لوگوں کا موڈ خراب ہو جاتا ہے. لوگ ایک دوسرے سے الجھنے لگتے ہیں، دوسرے کے اوپر الزام رکھنے لگتے ہیں، تم نے ٹھیک نہیں لیا، تم نے ٹھیک نہیں لیا. جو چلا رہا ہوتا ہے اس پہ سب گرم ہو رہے ہوتے ہیں کہ آپ ٹھیک نہیں سمجھ رہے، یہ تو سب کچھ ٹھیک تھا. جدھر ہم جا رہے ہوتے ہیں وہ پریشان ہوتا ہے، جدھر نے ہمیں بلایا ہوتا ہے وہ امبیرس ہوتا ہے. ان ساری کیفیات کو آپ سامنے رکھ لیں تو ہم سب کے لیے اس میں ایک نقشہ ہے. اور وہ کیا کہ اللہ سبحانہ تعالیٰ نے ہمیں پیدا کیا. اللہ سبحانہ تعالیٰ چاہتے ہیں کہ ہم حقیقت میں اس دنیا میں اس طرح سے جئیں کہ مرتے ہی ہمارا ٹھکانہ موت ہو، موت کے بعد ہمارا ٹھکانہ جنت ہو. جب ایک انسان اپنی زندگی اس طرح کی گزارتا ہے تو اس کو بالکل وہی فیلنگز آتی ہیں کہ آپ اپنے گھر سے بیٹھے اور سیدھے کے سیدھے آپ اپنی ڈیسٹینیشن پہ پہنچ گئے. اللہ تعالیٰ نے اس زندگی میں ہم سب کو جو مینس دیے، آنکھوں کے، کان کے، عقل کے، وحی کے، ہم اپنے ارد گرد پھیلی ہوئی کائنات کی نشانیوں میں اللہ سبحانہ تعالیٰ کی قدرت دیکھتے ہیں. یہ سب چیزیں بول بول کے ہمیں گائیڈ کرتی ہیں کہ لا الہ الا اللہ محمد رسول اللہ، اللہ ہے اور اس کا رسول محمد صلی اللہ علیہ وسلم تھے. ہم سب اس دنیا میں اپنی ایک خاص ضرورت کے لیے آئے تھے. آدم علیہ السلام اور حوا کا قصہ ہم میں سے ہر ایک نے سنا ہوگا، بیسوں بار سنا اور سنایا ہوگا آپ نے. اگر اسی نقشے کو سامنے رکھ لیں کہ آدم اور حوا اس دنیا میں ایک آزمائش کے طور پہ بھیجے گئے، کہا کیا کیا تھا کہ فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى فَمَن تَبِعَ هُدَايَ فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ. ہم اس کھوئی ہوئی جنت کو پانے کے لیے اس دنیا میں آئے تھے. ظاہر ہے کہ جب دنیا میں آئے تو کھانا بھی تھا، پینا بھی تھا، گھر بھی چاہیے تھا رہنے کو، انسان کو سوشل ریلیشنز بھی چاہیے تھے، سیکیورٹی چاہیے تھی. تو اللہ تعالیٰ نے یہ ہمارے چھوٹے چھوٹے گھر بنا دیا. ایک مرد عورت جمع ہوئے، پھر بچے ہوئے، پھر ان کا گھر بنا، پھر ہوتے ہوتے اس طرح سے دنیا ان کی بڑھتی گئی کہ ایک وقت آیا کہ الحمدللہ اللہ تعالیٰ نے ان سے ایک ایسا کام کرا لیا کہ ان کی وجہ سے ایک پورے کا پورا گھرانہ وجود میں آ گیا. لیکن ہم سب کا مقصد کیا ہے کہ ہم واپس اس جنت میں جائیں. الحمدللہ جتنے بھی لوگ یہاں بیٹھے ہیں ان میں سے میرے گمان کے مطابق ایک بھی ایسا نہیں ہے کہ جو جنت یا مرنے کے بعد ہمیں کہاں جانا ہے اس کانسیپٹ سے آگاہ نہ ہو. لیکن ہوتا کیا کہ ہم اس دنیا کے میلے میں آ کے کھو جاتے ہیں. ہم اس طرح محسوس کرتے ہیں کہ ہم شاید اس دنیا ہی کے لیے آئے. مثال دوں گی کہ آپ سب ہم آج یہاں اس گھر میں جمع ہوئے، ہم سب کے یہاں آنے اور جمع کیے جانے کا ایک مقصد ہے نا. आप भी घर से आए तो एक मकसद के तहत आए, मैं भी घर से निकली तो एक मकसद के तहत ही। बिलफर्ज इस वक्त हम अपना ये दर्स या ये एक हल्की फुल्की सी टॉक इसको छोड़कर कुछ और करने लग जाए, किचन में जाके कुछ काम करना शुरू करते हैं, अंदर दूसरे कमरे में जाके तस्बीह पे हम 500 दाने की तस्बीह लें और ला इलाहा इल्लल्लाह सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन पढ़ना शुरू कर दें, कुछ भी करने शुरू कर दें, हमारी मर्जी को सेलफोन से खेलना शुरू करें, तो क्या इस चीज का इजहार होगा ये कि हम यहाँ आने के मकसद से आगाह नहीं। वी लूज आवर पर्पज ऑफ कमिंग हेयर। बस यही सबसे बड़ी चीज है, जब हमें इस दुनिया में आने का मकसद समझ आता है, याद रहता है पर्पस ऑफ लाइफ क्या था, तो हम इस दुनिया में आके खोते नहीं है, बल्कि हम इस दुनिया में आने के बाद अपनी अगली दुनिया को खूबसूरत से खूबसूरत तरीके से बनाने के लिए इस दुनिया में पूरी कोशिश करते हैं। हर साल 11 महीनों के बाद एक ऐसा महीना आता है कि जो हमें उसी जन्नत की तलब और उसकी तड़प लगाता है। हम इधर उधर भटक रहे होते हैं, 11 महीने तक हम इस तरह से अपने आप को मसरूफ कर चुके होते हैं कि जिंदगी का मकसद वो जन्नत को पाना नहीं रहता बल्कि खाना पीना बन जाता है। बस अब हमारी जिंदगी का मकसद इस तरह का बन जाता है कि हम ऐसे महसूस करते हैं कि शायद हम दुनिया में सिर्फ सोशलाइजिंग के लिए आए। बस अगर आप देखिए कि 18-20 साल की बच्ची से पूछे कि व्हाट इज योर पर्पज ऑफ लाइफ, तो वो कहेगी कि मुझे मास्टर्स करना, कोई कहेगा मुझे डॉक्टर बनना, कोई कहेगा कि मुझे मेरी जिंदगी का मकसद ये है कि मैं एक बहुत सक्सेसफुल बिजनेसमैन बन जाऊं या बिजनेस वूमन बन जाऊं। अमूमन माओ से पूछिए कि आपकी जिंदगी का मकसद क्या है, तो क्या कहती हैं, बस बच्चे अपने पाँव पे खड़े हो जाए। हालांकि 2 साल का ही बच्चा पाँव पे खड़ा हो जाता है, शायद उससे भी पहले भागने लग जाते हैं, पाँव पे खड़े होते हैं तो हाथ ही नहीं आते, पहले माए दुआएं मांगती हैं ये चले चले, लड्डू बटते हैं जिसमें बच्चा चलता है, और फिर उसके बाद हर दिन शिकायतें लगती हैं, आज इसने ये तोड़ दिया, आज इसने ये तोड़ दिया, ऐसे ही होता है ना। तो जिंदगी का मकसद मालूम होना ये जिंदगी की बहुत बड़ी प्रायोरिटी होनी चाहिए। हर इंसान इस बात पे कोशिश करे, फिक्र करे कि मुझे अल्लाह ने क्यों पैदा किया। रमजान असल में हिदायत का महीना है। अभी जो हमने आयतें सुनी, आपने अगर थोड़ा सा इस पे गौर किया, अगर चूंकि सामने नहीं थी तो माइट भी गौर ना किया हो, लेकिन मैं आपकी मदद कर दूं, 2 दफा इसमें हिदायत का लफ्ज आया है। अल्लाह सुब्हानहु तआला ने रमजान के आने को किस तरह हिदायत के साथ जोड़ दिया कि एक जगह तो कह दिया कि रमजान क्या है, हुदा लिन्नास, गाइडेंस फॉर मैनकाइंड, और साथ ही फिर कह दिया कि रमजान क्या है कि ये वो महीना है जिसमें लोग हिदायत लेते हैं, किस तरह से, बय्यिनात मिनल हुदा। अगर आप देखें तो हुदन क्या है, कॉमन नाउन है, और बय्यिनात मिनल हुदा क्या है, ये प्रॉपर नाउन है। उर्दू में कह लें तो खास और आम किस्म की हिदायत दिखाने के लिए, देने के लिए ये कुरान आया। और आसान कर लीजिए तो ये कुरान हमारी जिंदगी के जीना मरना, सोना जागना, खाना पीना, हमें कैसे इस दुनिया में रहना है, यहां से लेकर जन्नत तक के रास्ते बताता है। सफर तो आप सबने किए होंगे, बहुत सारे हमेशा ही करते हैं, और मेरे गुमान के मुताबिक आप में से बहुत सारी सिस्टर्स ड्राइव भी करती होंगी। अब जब हम ड्राइव करते हैं तो हमें बहुत अच्छे तरीके से जन्नत का रास्ता, हिदायत का रास्ता समझ आता है। कैसे, हल्का सा जरा अपने इमेजिनेशन को साथ दें तो एक छोटी सी आपसे मिसाल पूछती हूँ, फिर आप मुझे बताएंगे कि आप क्या करेंगे। बिलफर्ज आपको कहीं जाना है और जरूर जाना है, आपका वहां जाना पहुंचना इतना जरूरी है कि इस पे आपके अगले पूरे फ्यूचर का इन्हेसार है, डिपेंड करता है आप वहां पहुंचती हैं। आप सोचिए किधर है, ओके नॉर्थ साइड पे डिसेंड, आप कहते हैं यस आई गॉट इट, डोंट वरी मुझे सब पता। घर से निकले, किसी भी हाईवे पे चले गए जिस पे आपको जाना था। अब आपका ख्याल क्या था कि बस इसके एंड पे जाऊंगी और इधर उधर मुड़ूंगी तो आ जाएगा, लेकिन जो ही आप उस हाईवे पे गए, लेट्स सी आपने नॉर्थ साइड ली, नॉर्थ साइड पे गए और आप कहते हैं कि वो कहते हैं बस ये रोड के एंड पे ही है वो जगह जहां आपको आना है, लेकिन उसके बाद क्या होता है, क्या आप दूर जाते हुए देखते हैं कि ये रोड तो आगे से 2 तरफ जा रही है, स्प्लिट हो रही है राइट और लेफ्ट। अब आपके दिल में हल्का सा शुभ आता है कि आई डोंट नो मुझे किधर जाना है, शायद राइट पे है शायद लेफ्ट पे। खैर आप अपनी गाड़ी की स्पीड स्लो करते हैं, आप कहते हैं कि गाड़ी को हल्का कर लेते हैं, जरा देखूं कि कौन सी तरफ कौन सा रास्ता जाता है। अब होगा क्या कि आपने जब गाड़ी आहिस्ता की, फिर आप कोई साइन देखेंगे, कोई साइन बोर्ड लगाया हुआ है हुकूमत ने। मिसाल है कि आप और हम इस वक्त मामले में हैं, तो हमें हो सकता है कि लूटन जाना है, कोई भी ले ले, मुझे यहाँ के रास्ते पता नहीं, नाम सुनने में जो वही बता रही हूँ, किसी को हो सकता है ईस्ट लंदन जाना है, कोई भी ऐसी जगह सोच ले। जो ही आप वहां पहुंचते हैं जहां आपको कोई टर्न लेना होता है, तो आप सोच में पड़ जाते हैं, बहुत प्रॉब्लम होता है उस वक्त। फिर आप सोचते हैं कि चले मैं देखूंगे, आप राइट साइड पे देखते हैं, गवर्नमेंट की तरफ से वहां लिखी हुई है जगह कि इस तरफ जो भी टर्न लेगा, आगे से रोड बहुत खराब है, टूटी हुई है, बहुत ज्यादा उसमें बम्प्स हैं और रोड नैरो भी बहुत हो जाती है, और थोड़ी सी आगे जाने के बाद तो वहां बिल्कुल पहाड़ है और नीचे खाई है। यानी हर वो मुश्किल जो ट्रेवलिंग के नाते से आप सोच सकें वो जहन में ले आइए। और ये और वहां बीच में थोड़ा सा जगह जंगल से भी गुजरना पड़ेगा, और हो सकता है कि वहां कोई चोर डाकू भी छुपा हो, कुछ भी हो, लेकिन आफ्टर ऑल आप उस साइन बोर्ड के नीचे देखते हैं तो एग्जैक्टली वो छोटा सा टाउन वहां लिखा हुआ है जहां आपको पहुंचना है, जो आपकी डेस्टिनेशन है। आप कहते हैं राइट, इसका मतलब कि राइट साइड लेनी है, लेकिन ये रास्ता तो बहुत खराब है, पता नहीं क्या होगा मेरे साथ, लेट्स सी, आई विल टेक अनदर ऑप्शन, देखती हूँ हो सकता है कोई दूसरा भी रास्ता हो। अब आप लेफ्ट साइड पे देखते हैं, उधर भी साइन बोर्ड लगा हुआ है, और उधर क्या लिखा है कि जो भी इधर मुड़ेगा, सड़क बड़ी खूबसूरत है, क्लीन डबल रोड, कारपेटेड रोड, दोनों तरफ फेंस भी लगी हुई है, सिक्योर रोड है, रास्ता बिल्कुल सीधा है, सड़क के अंदर कोई किसी किस्म का कोई झोल नहीं है, थोड़ी थोड़ी दूर पिकनिक स्पॉट्स भी हैं, रेस्टिंग एरियाज भी हैं, और पानी भी है, यानी वही बात जो सफर के नाते से जरूरत की हर चीज मौजूद है। लेकिन एंड पे क्या लिखा हुआ है कि जो इस रास्ते पे मुड़ेगा, एंड पे वहां जाते ही बिल्कुल एक जंगल में गिरेगा, कुछ स्लोप है, ये गाड़ी सीधी उस खाई में गिर जाएगी, वहां कोई खतरनाक जानवर है, कोई भी सोच ले, एंड नहीं अच्छा, लेकिन रास्ता बड़ा खूबसूरत है। अब आप मुझे बताइए, आप अपने ऊपर ले, हर एक अपने ऊपर ले, आप किधर मुड़ेंगे, कितने लोग हैं जो राइट साइड पे मुड़ेंगे वो हैंड रेस कर ले, 1 2 3 4 लोग, कितने लोग हैं जो लेफ्ट टर्न लेंगे, और दो में से एक लेना ही है, ना वापिस आ सकते हैं, नो यू टर्न प्लीज, और जाना भी लाजमी है। और जिन लोगों ने हाथ नहीं खड़े किए दोनों में, वो किधर जाएंगे, अभी तो अब यहाँ बैठे ना, अब रुक भी नहीं सकते, पीछे से गाड़ियां आ रही हैं, पिछली गाड़ी आपके ऊपर हॉर्न कर रही है मौत की सूरत में, कुल्लू नफ्स ज़ाएक़तुल मौत। यहाँ बैठे हुए बहुत सारे लोग ये कहेंगे कि आई विल टेक राइट साइड, क्योंकि कोई बात नहीं, मुश्किल ही है ना, फिर क्या, मंजिल तो मिल जाएगी, फिर क्या हो, कितना भी मुश्किल सफर क्यों ना हो आखिर कट ही जाता है ना, वो एक कहावत भी है ना हमारे के, चले तो कट ही जाएगा सफर, चाहे ऐसा ऐसा कटे कट जाएगा सफर, जितना लंबा होता है हम कहते हैं चलते रहो बस चलते रहो। कभी आप अमेरिका से पाकिस्तान आए हो तो आप देखेंगे कि सबसे ज्यादा ख्वाहिश क्या होती है कि डायरेक्ट फ्लाइट मिले, हम नहीं चाहते कि पहले हमें ह्यूस्टन से लंदन उतारा जाए, फिर लंदन से दुबई उतारा जाए, फिर दुबई से कराची, फिर कराची से एक और जहाज लो लाहौर, और हम बड़े खुश होंगे, देखा इतने थोड़े पैसों में हमने 4 दफा जहाज का झूठा लिया, कोई भी नहीं चाहता ना झूठे लेना, हम क्या कहते हैं डायरेक्ट फ्लाइट, नो स्टॉप प्लेस, महंगी होती हैं वो फ्लाइट्स, कम होती हैं जो किसी जगह नहीं रुकती, क्योंकि सबकी नजर अपनी फाइनल डेस्टिनेशन पे होती है, बस इसको लगा लीजिए, ये है हमारी रोड टू जन्नत, बैजनाथ मिनल हुदा। हम इस दुनिया के सफर में आके भटकने लगते हैं। आज बड़ा क्रूशियल सा एक मंजर देखा हुआ है मैंने अपनी जिंदगी में, आज पहली दफा देखा है, जो मेरे साथ साथी है उन्होंने भी देखा होगा, रियली अमेजिंग। वैसे फिल्मों में ड्रामों में इधर उधर लोगों की जुबानों से सुना होता ना कि लोग झगड़ते हैं, शौहर बीवी हो या बॉयफ्रेंड गर्लफ्रेंड हो, बाहर झगड़ा हो रहा था दो लोगों का, और यकीनन औरत के पास बच्चा था, बच्ची थी या बच्चा था, और मर्द शायद मे भी हस्बैंड वाइफ होंगे, नॉन मुस्लिम लग रहे थे, और जिस तरह वो चीख रहे थे एक दूसरे ऊपर, तो मुझे जहन्नुम का झगड़ा याद आ गया, येल करना एक दूसरे के ऊपर, और जहन्नुम ऐसे ही होगा, लोग एक दूसरे के ऊपर इस तरह झगड़ेंगे, कहेंगे अल्लाह इनको पकड़ के आग में डाल, इन्होंने मुझे जहन्नुम में डाला, वो कहेगा नहीं इनको डाल, वो कहेंगे इनको दुगना डाल। आप पता है कि जहन्नुम के जो बहुत बड़े बड़े अजाब है ना, उसमें से एक एक अजाब झगड़े का है, लड़ाइयां बहुत होंगी, फाइटिंग। और दुनिया में भी घर जहन्नुम बन जाता है अगर सिर्फ एक बंदा लड़ाका हो, सिर्फ एक बंदा अपना टेम्पर लूज कर दे, सारे घर की खराबी होती है। बिल्कुल इसी तरह याद रखिए कि इस दुनिया में वो लोग फ्रस्ट्रेटेड हैं जिन्होंने रास्ता खोया हुआ है। अल्लाह सुब्हान तआला सूरह तौहा में कहते हैं कि वो मैं याशन जिक्र रहमान वो मनारदन जिक्र फाइन लहू मई शतन दन का, जिसने हमारी याद से हमारी नसीहत से इस किताब से मुंह मोड़ा, फाइन लहू मई शतन दन का उसकी जिंदगी तंग कर दूंगा। वह नक्श रहू योम अल क्यामत यामा, और हम उसको क्यामत के दिन अंधा बनाकर उठाएंगे। फिर वो पूछेगा लिमा खशर तनियामा, मुझे अंधा क्यों उठाया, वक़्त कुंतु बसीरा, मैं तो बहुत देखता था। उसको कहा जाएगा काला कजालिका अतत का आयातुना फनसीतहा, इसी तरह तेरे पास हमारी आयतें आई थी लेकिन तू उनको भुलाया गया। कजालिकल यौम तुनसा, इसी तरह आज तुझे भुला दिया जाएगा। कैसे, जहन्नुम में डाल के भुला दिया जाएगा, जैसे ओवन में कोई गोश्त या चिकन रख के भूल जाए, जल के राख हो जाएगा। तो याद रखिए ये किताब रोड टू जन्नत, जालिकल किताब ला रईब फीह। रमजान हमें यही सिखाने आता है, अगर 11 महीने तुमने रास्ता खोया हुआ था तो इसे एक महीने में आके जरा रिवाइज कर लो। इस किताब से पूछो तुम्हें जिंदगी में क्या चाहिए। रमजान और कुरान साथ साथ है। हम वाकई चाहते हैं कि जन्नत में जाएं तो थोड़ी सी मुश्किलें तो आएंगी, जो मैंने आपको मिसाल दी कि रास्ता सीधा है, मुश्किल है, तंग है, लेकिन चल पड़ेंगे। हम में से कितने लोग हैं जो इस नासमझी का शिकार हो कि नहीं मुझे तो सिर्फ रास्ता चाहिए, मुझे तो लॉन्ग ट्रेवल अच्छा लगता है, लॉन्ग जर्नी अच्छा लगता है, लॉन्ग ड्राइव अच्छी लगती है, जो भी इंजाम हो कोई नहीं मानता। देखिए कोई एक किसी को कह दे के देखे कि आप जो चाहें आपकी बात मान जाएगी, 24 आवर्स के लिए आप इस मुल्क के सदर बन जाए, वजीर बन जाए, लेकिन एक शर्त है, अगले दिन सूरज निकलते ही आपको फांसी चढ़ा दी जाएगी, आपको फांसी पे चढ़ा दिया जाएगा, या अगले दिन बस आपकी आंखें निकाल दी जाएगी, आपको अंधा कर दिया जाएगा। हम में से कोई एक ऐसा है कि जो सिर्फ इस एक दिन की बादशाहत को कबूल कर ले, क्योंकि ला हौला वला कुव्वते इल्ला बिल्लाह, उस एक दिन में भी ये गम लगा रहना कि सुबह उठते ही मेरी आंखें निकल जानी है, तो वो जिंदगी खुदा फरामोशी की जिंदगी के जिसमें अल्लाह सुब्हान तआला कहते हैं वला तकूनु कल्लज़ीना नसुल्लाह, सूरह हशर की आखिरी आयतों में आता है, मत हो जाओ उन लोगों की तरह जो अल्लाह को भूल गए। फंसाहुम अनफुसहुम, अल्लाह उनको उनकी जाने बुला देता है। याद रखिए जब हम अल्लाह को भूलते हैं हम अपने भी नहीं रहते। इसी को एक शायर ने कहा ना, तू मेरा नहीं बनता अपना तो बन। जब हम अल्लाह के नहीं रहते ना, अपने भी नहीं रहते। इस दुनिया में खुशी लेने की तलाश में हम अपने आप को खपा देते हैं, ऐसे खुप जाते हैं कि मशीन बन के काम करते हैं, फिर उन चीजों को एंजॉय नहीं कर पाते जो माल दौलत से कमाते हैं। बस आप देखिए कि बचपन में इंसान को छोटी छोटी चीजें भी बहुत बड़ी लगती हैं, लेकिन इंसान माँ बाप का मोहताज होता है। बार दफा पॉकेट मनी लेने के लिए बच्चे कितने पापड़ बेलते हैं। थोड़े से अब जवान हुए, टीनेज शुरू हुई, अब आरज़ूएं तमन्नाएं ख्वाहिशें बहुत हैं, पैसा नहीं है, कम होता है, बहुत लिमिटेड होता है। और 20s में पहुंच गया, आपने कोई साइड पे जॉब भी शुरू कर दी, आप अपने काम खुद करने भी लग गए, नतीजा क्या होगा, कुछ ना कुछ है लेकिन हैंड टू माउथ है। 30s में पैसा जमा हो जाता है, कभी शादी हो गई तो शादी की सूरत में मिल गया, बार दफा जॉब अच्छी होती है लेकिन मसरूफियत बहुत होती है। आप इनकी हेल्प कर दें, बच्ची को बाहर ले लें, उनकी अम्मी को भी सुनने का हक है ना, आप तो सुनते ही रहते हैं, आप पीछे लेके बैठ जाएं और आप कॉन्शियस ना हो, आप बैठी रहें, बच्ची को ना कुछ भी, इसको रैपर, ये देखिए ये हमारे लिए एक लाइफ मिसाल है। ये छोटी सी बच्ची अपनी माँ की गोद में बैठी हुई है ना, किसने इसको बताया कि ये औरत मेरी माँ है। बच्चा अपनी माँ के पास क्यों रहता है, उसकी वजह क्या होती है कि बच्चे जो होते हैं ना उनकी फितरत में अल्लाह ताला ने माँ की मोहब्बत रखी हुई है। जिस तरह एक बच्चे को माँ की गोद में सुकून मिलता है ना, इस तरह हमारी रूह को अल्लाह की याद में सुकून मिलता है। अल्लाह ताला तो 70 माँ से ज्यादा प्यार करता है, कौन सिखाता है बच्चे को ये तुम्हारी माँ है। क्या माएं दूसरे हाथ चुटकियां काटते हैं बच्चे को? नहीं काटते ना, फितरत में उसकी गुंदावा कि माँ तुम्हारी तुमसे प्यार करती है। इसी तरह मेरी और आपकी फितरत में ये गुंदा हुआ है कि अल्लाह तुमसे प्यार करता है, तुम अल्लाह से प्यार करो। हम इस जिस्म को पालते हैं, कैसे पालते हैं? दो तरह की चीजों से। आप देखिए कि जो वजूद हमें एक दूसरे का दिख रहा है ना, ये वो जाहरी वजूद है जो इस वक्त हम सब एक दूसरे का देख रहे हैं। कोई लंबा, कोई छोटा, किसी का रंग ज्यादा फेयर, किसी का कम फेयर। हम दुनिया में जाहरी लुबादों में, लेकिन एक हमारा स्पिरिचुअल बींग है जो अंदर है, असल वो है। अल्लाह ताला ने हमें दो चीजों से मिलके बनाया था, एक जिस्म और एक रूह। जिस्म की खुराक क्या है? जो भी खा के आए हैं और खा के खाते ही रहते हैं सारा दिन, कभी आटा चावल रोटी सालन दूध, जो जमीन से निकलने वाली चीजें। चूंकि हम मिट्टी से बने हैं ना, तो हम मिट्टी से निकली हुई चीजें खाते हैं। इंसान खुश होता है, उसकी उसकी भूखी मिटती है इन चीजों से। अगर हम दूध भी पीते हैं तो वो जानवर ने कुछ ना कुछ मिट्टी से खाया होता है, चारा लिया हुआ, फिर खाते हैं ना। जब हमारा जिस्म जिस इन चीजों के साथ पलता है ना, इसी तरह जो हमारी रूह है ना, उसकी गजा आसमान से आती है, क्योंकि रूह भी आसमान से आई है। अल्लाह सुब्हान तआला ने जब आदम अलैहि सलाम को पैदा किया था ना, तो यही किया था कि अल्लाह ताला कहता है कि पहले मैंने आदम का बुत बनाया जिस्म जो मट्टी का, फिर फनफख्तु फीहि मिन रूही, फिर मैंने उस पर अपनी रूह डाल दी और वो रूह आसमान से आई थी। इसी तरह हमारा ये जाहरी जिस्म इस दुनिया की चीजों पे पलता है, तो जो हमारे अंदर रूह है ना, स्पिरिट, स्पिरिचुअलिटी, हमारा हमारी सोल, इसकी गजा कुरान है। अला बिज़िक्रिल्लाह तत्मइन्नुल क़ुलूब। खूब जान लो कि अल्लाह की याद में दिलों को सुकून मिलता है। आज इंसानियत सब कुछ लेने के बावजूद सुकून से महरूम क्यों है? कभी आपने सोचा? आज सब कुछ है लोगों के पास, बड़े घर हैं, रहना ही नसीब नहीं होता, खाना है खा नहीं सकते, गाड़ियां हैं, फैमिली कोई नहीं, बच्चे कहीं, माँ बाप कहीं। आज आपको एक मॉडर्न वे ऑफ लिविंग में क्या ये तजाद नहीं दिखते? असल खुशी आज भी उस सच्चे मोमिन के पास है कि जिसने ना किसी का देना ना किसी से लेना। वक्त पड़ा तो खा लिया, है तो मिल गया, नहीं मिला तो भी खुश है। क्यों? क्योंकि उसका दिल अल्लाह से लगा हुआ है। आज आप सोचिए कि कोई कैरियर बनाता है तो क्यों बनाता है? 15-16 साल कम अज कम एक यंग बच्ची पढ़ती है या बच्चा पढ़ता है, फिर पर मुश्किल हम बीए कर लेते हैं। शायद मास्टर्स करने के लिए हमें 18 से 20 साल चाहिए थे, और मास्टर से भी कुछ नहीं अब होता जब तक उसके आगे स्पेशलाइज कुछ ना करें। इतना कुछ इंसानियत क्यों कर रही है? सुकून के लिए, इत्मीनान। तो क्या मिल गया? फिर लोग शराब के नशे में तो कभी ना धुत होते, फिर लोग कभी भी जाके जुए में तो अपने गम ना गुम करते, फिर घंटों टीवी के आके ना बैठते क्योंकि उनको वो नहीं मिल रहा जो पाना। और रमजान हमें ये सिखाता है कि 11 महीने तुमने अपने इस जिस्म को पाला है, अब एक महीना अपनी रूह को पालो। ये रूह की नरिशमेंट का महीना है, हमारी रूहों को गजा चाहिए। इसके लिए अल्लाह सुब्हान तआला ने नायात में जो बात की है वो है कुरान की। हम सब अल्हम्दुलिल्लाह मुसलमान हैं, इस्लाम से प्यार करते हैं, कुरान पढ़ते हैं, लेकिन क्या इस कुरान को हम समझते हैं? आप सब ने, मुझे उम्मीद है कि बहुत सारे प्लान्स बनाए होंगे रमजान के लिए कि मैंने रमजान में ये करना, वो करना, बहुत कुछ करना है। क्या मैंने इस रमजान में ये प्लान बनाया कि मुझे कुरान को समझना भी है? कितनी हैरत की बात है कि हम दुनिया की इतनी किताबें पढ़ लेते हैं, सिर्फ मेडिकल के आम 4-5 सालों तक एक स्टूडेंट हंड्रेड्स बुक्स पढ़ता है, बचपन से लेके डॉक्टर बनने तक, और फिर सारी उम्र पढ़ता है। हम में से कोई भी शायद ऐसा नहीं होगा कि जो कभी पढ़ने लिखने के तौर मरहले से ना गुजरा हो। रेफरेंस बुक्स अलग होती हैं, कोर्स बुक्स अलग होती हैं, हेल्पिंग एड्स और होती हैं। कितनी हैरत की बात है कि ऐसा इंसान इतना कुछ पढ़ ले और एक किताब जो अल्लाह ने اس کے لیے دنیا اور آخرت کی گائیڈنس کے لیے رکھی تھی، وہ اس کو بغیر سمجھے پڑھے. شاید آپ نے یہ بات سنی ہو کہ قرآن پاک کو، یہ شاید ادھر ہی انسائیکلوپیڈیا آف برٹانیکا میں یا کسی اور ویسٹرن فورم میں ایک ٹائٹل دیا گیا کہ دا موسٹلی ریڈ بک. قرآن کیا ہے؟ سب سے زیادہ پڑھی جانے والی کتاب جس کو لوگ سمجھتے بھی نہیں ہیں. بات سمجھ رہے؟ آپ ایک شیکسپیئر کا ناول بھی پڑھتے ہیں نا، تو اس کو بھی سمجھ کے پڑھتے ہیں، رائٹ؟ اگر آپ کا کوئی فیورٹ رائٹر ہے تو یہ تو نہیں ہو سکتا کہ آپ اس کی زبان سمجھے بغیر پڑھتے رہے، کچھ سمجھ تو آ رہا ہوتا ہے. قرآن وہ کتاب ہے کہ جس کو لوگ پڑھتے تو ہیں لیکن سمجھنے کی ضرورت ہی نہیں محسوس کرتے. بس برکت ہے نا، مل رہی ہے، بس برکت ہے. آپ اس ملک کی سرحد پار کریں، ناروے چلے جائیں، ایک لفظ آپ نارویجین زبان کا نہیں سمجھ سکتے اگر آپ نے اس کو کبھی پہلے نہیں دیکھا. پڑھنے میں اور ہے، لکھنے میں اور ہے، ایکسنٹ اور ہے، تبدیلیاں اور. آپ ہنستے ہی رہیں گے کہ یہ اسکول کو ایس کے او ایل ای کیوں لکھتے ہیں. آپ کا سارا پڑھا پڑھایا ادھر رہ گیا. صرف بارڈر کراس کرتے ہیں آپ تو آپ کی ایک ایجوکیشن دوسری جگہ رہتی ہے. آپ یورپ میں ہیں نا، ماشاء اللہ آپ لندن میں ہیں. ہو سکتا ہے آپ میں سے یہ دو چار بچیاں جو مجھے دیکھ رہی ہیں، میرا گمان ہے کہ آپ ادھر ہی پیدا ہوئے ہوں گے. ایم آئی رائٹ؟ آپ ادھر ہی کے ریزڈ ہو. انگلش آپ کی فرسٹ لینگویج ہے، رائٹ؟ یو آر مور یعنی کمفرٹیبل ود انگلش دین اردو، رائٹ؟ ایسے ہی نا، بہت اوکے. آپ یہاں سے چائنا جائیں بل فرس کسی موقع پہ، اور چائنیز ایئرپورٹ پہ اترتے ہی کیا آپ چائنیز لینگویج کا کوئی ایک سائن بورڈ پڑھ سکتی ہیں؟ ہم تو کہیں گے کیا خوبصورت کڑھائی کا ڈیزائن ہے، رائٹ؟ نہیں پڑھ سکتے نا. کدھر گئی آپ کی ایجوکیشن جو آپ نے پچھلے 15-16 سال سے ادھر لی؟ کہاں گئی؟ آپ صرف ایک ملک کی سرحد سے دوسری میں گئے تو آپ کی لینگویج بدل گئی اور آپ وہاں کچھ نہیں پڑھے. واٹ ول ہیپن جس دن ہم اس دنیا سے اٹھ کر اگلی دنیا میں جائیں گے اور اس دنیا کے اندر ہمارے لیے ترجیحات بدلی ہوں گی؟ کبھی ہم نے یہ سوچا؟ جب ہم مریں گے ہمارے ساتھ کیا ہوگا؟ قبر کے سوال عربی کے، حشر کے امتحان دیکھ لیجئے. ہم تو ساری زندگی یہاں ہی ایڈجسٹ ہوتے رہے، ہمیں آگے جانا پڑ گیا. رمضان یہ سکھانے آتا ہے کہ شہر رمضان الذی انزل فیہ القرآن، رمضان کا مہینہ وہ مہینہ ہے جس میں قرآن نازل کیا گیا. اور قرآن کیا ہے؟ ہدل للناس، گائیڈنس فار مین کائنڈ، لوگوں کے لیے گائیڈنس ہے. لوگ تو سارے ادھر کوئی نہیں ہے، کیونکہ الناس کا جو لفظ ہے نا یہ کامن، یعنی جس کو آپ آج کے دور میں مین کائنڈ کہیں، مسلم، نان مسلم، ہندو، بدھس، کرسچین، جیوز، سب کے لیے اللہ تعالیٰ کہتے ہیں قرآن کے ہدانا. کیا مطلب ہے؟ ہم تو آج تک سمجھ رہے تھے کہ یہ ہم مسلمانوں کی کتاب ہے. اللہ سبحانہ وتعالیٰ کہتے ہیں کہ یہ کتاب تو سب کی ہے. سب تک کون پہنچائے گا؟ ہم مسلمان پہنچائیں گے. ہم کب پہنچائیں گے؟ جب ہم سمجھیں گے. دیکھیے آپ یہاں سے نکل کے اس لندن جائیں، ٹرین میں بیٹھ جائیں، کوئی نان مسلم بچی، لڑکی، عورت کوئی بھی آپ کے پاس بیٹھ جاتی ہے اور آپ سے کہتی ہے آر یو مسلم؟ پہلے تو آپ گھبرائیں گے، اس کو کیسے پتہ چل گیا؟ چلے لگ گیا پتا، ہاں آئی ایم مسلم. اگر آپ سے وہ پوچھے کہ مجھے آپ کے قرآن کی کچھ باتیں پوچھنی ہیں، ہم میں سے کتنے لوگ ہیں جو کانفیڈنٹلی اس کی باتوں کا جواب دیں گے؟ ہمیں جو دعویٰ دینی تھی ان کو خود، وہ تو ہم نہ دیں. کوئی ہم سے جب پوچھے تو کیا ہم کانفیڈنٹ ہیں کہ ان کو جواب دیں؟ کوئی ہم سے پوچھے اچھا ذرا لیٹ می سے، مجھے تھوڑا سا اسلام بریفلی بتا دو، کہاں سے شروع کریں گے؟ میں نے کئی لوگوں کے ساتھ ایکسپیرینس کیے ہیں کہ پوچھا ہے آپ کیا کریں گے، یقین کریں اتنا زیادہ وہ الیبوریٹ کر دیتے ہیں اسلام کو کہ اگر اللہ نہ کرے میں نان مسلم ہوں اور میں ان سے پوچھوں تو میں تو کہوں گی اسلام بہت مشکل ہے، اسلام تو ایسا ہے اور اسلام تو ویسا ہے. ایکسپیرینس میں نے پہلے بھی کہیں شیئر کیا تھا، کسی مسجد میں ہم نماز پڑھ رہے تھے، امریکہ کی بات ہے، تو ابھی نماز کے انتظار میں تھے تو غالباً کوئی سناس وغیرہ پڑھ رہے تھے، تو مین سائڈ میں کچھ دو تین نان مسلم لڑکیاں آئیں، اسلام کی کوئی بات پوچھنی تھی تو انہوں نے ان کو سسٹر سائڈ پہ بھیج دیا اور ساتھ ہی آواز لگا دی کہ ادھر جو سسٹرز ہیں وہ ان 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 بہنوں کی مدد کریں. اب وہ میں اس وقت سنتوں میں تھی, مسجد میں ایک دو اور بھی لوگ مسلم اس میں بیٹھی ہوئی تھی. خیر انہوں نے ان کے ساتھ بات شروع کر دی, وہ نان مسلم لڑکیاں تھیں, ان کا حال حلیہ بالکل غیر اسلامک تھا, تو وہ اسلام کی کوئی باتیں پوچھ رہی تھی. اچھا جو باتیں میرے کان میں پڑ رہی تھی نا سنتوں کے دوران, میرے کو پاس بیٹھے ہوئے تھے, تو وہ جو ہماری مسلم سسٹرز جنگ وقت تھی, اسلام نو نیل پالش, نو بوائے فرینڈ شپ, نو نو, یعنی وہ اس کو اسلام کی ساری ایسی چیزیں, اسلام کیا ہے تم نیل پالش نہیں لگا سکتے, اسلام کیا ہے نو بوائے فرینڈ شپ گرل فرینڈ شپ, نو نو پک, یہ وہ کر گئی. اب میرے لیے تو وہ چند منٹ اتنے بھاری ہو رہے تھے جب میں نے سلام بھی پھیرے, ٹھیک تو بھاگ جائے گی. جب میں نے سلام پھیری تو وہ سسٹر جو ان کے ساتھ بات کرتی, وہ میں ان کو جانتی تھی, اردو بھی جانتی ہے, تو اب میں نے ان کو بتانے کے لیے کہ وہ نا, میں نے ان سے اردو میں کہا, میں نے کہا کیا کر رہی ہیں آپ, اس کو کیا بتا رہی ہیں, بھاگ جائے گی. یہ ہے پہلے دن کا سبق اسلام کا, کہ تم نیل پالش نہیں لگا سکتے اور تم شراب نہیں پی سکتے. آپ نے بات کرنی ہے تو لا الہ الا اللہ پہ کیجیے, پھر ان کو بتاؤ تو صحیح کہ رب کون ہے, پھر رب کی مانیں گے نا. جب ہمیں یہی نہیں پتا اللہ کی ویلیو کیا ہے, تو اللہ کی بات کی ویلیو کہاں رہے گی. آج ہم مسلم کیوں نہیں قرآن پورے سمجھتے, ہم اس پہ وقت کیوں نہیں لگاتے, کیا ہماری نظر میں قرآن کی ویلیو نہیں ہے؟ نہیں, ایسا تو نہیں ہے, ہم تو اس کی بہت ویلیو کرتے ہیں, اس کو اوپر رکھتے ہیں, اس کو سجاتے ہیں, خوبصورت جزدان ہے, گر جائے تو اس کے وزن کا آٹا دیتے ہیں, ہم اس کی قسمیں کھاتے ہیں. آج مسلم قرآن کی ویلیو بہت پہچانتے ہیں, لیکن ویلیو نہیں پہچانتے نا, تو اللہ کی نہیں پہچانتے. تین بار اللہ تعالیٰ نے قرآن پاک میں یہ شکوا کیا کہ وما قدر اللہ حق قدری, لوگوں نے اللہ کی وہ قدر ہی نہیں کی جیسی کہ قدر کرنے کا حق تھا. تو حق ادا کرنے کے لیے کچھ کرنا پڑتا ہے. ہم خود سوچیں کیسی مسلم ہو, ایک کتاب وہ سمجھی نہیں, وہ پڑھی نہیں. آپ کہتے ہیں میرے گھر میں ترجمہ اللہ قرآن ہے, میں خود ہی پڑھ لوں گی. پہلی بات ہے کہ ابھی تک کتنوں نے پڑھا. دوسری بات یہ ہے کہ آپ کے سامنے قرآن کھولتا ہے, آپ پڑھتے ہیں, ٹھیک ہے, سمجھ آتی ہے, ورڈ ٹو ورڈ آپ کر لیں گے, لیکن جب صرف عربی پڑھیں گے تو کیا آپ کو سمجھ آئے گا؟ اس کو اس طرح لے لیجئے کہ میں ابھی بول رہی ہوں نا, اردو میں بول رہی ہوں نا. آپ میں سے کچھ ساتھیوں کو میری بات ڈکشنری کھول کے سمجھنی پڑے, کتنے لوگ بیٹھیں گے, وہ سب اٹھ کے چلے جاتے ہیں جن کو اردو نہیں سمجھ آتی. کلام کیا ہوتا ہے کہ آپ اپنی زبان میں سمجھیں. جب میری بات جو ایک انسان آپ ہی جیسی اس کی زبان آپ سمجھے بغیر میری بات نہیں سمجھ سکتے, تو اللہ کی کلام جو صبح شام ہمارے اوپر آیتیں پڑھی جاتی ہیں, ہم ان کو کتنا کو سمجھتے ہیں. ابھی تلاوت چلی, کتنی کو میں سمجھ آئی؟ اگر میں آپ سے اور اپنے آپ سے پوچھوں قرآن کی 114 صورتیں, کتنی صورتیں اردو میں سمجھ آتی ہیں؟ کتنی آیتیں جن کو پڑھتے ہوئے میں رک جاتی ہوں. آپ کہتا ہے کہ ایک شخص ڈاکو تھے, فضیل بن کچھ ایاز ان کا نام تھا, تو ڈاکو تھے, اور کہتے ہیں ایک لڑکی کی محبت کا شکار ہو گئے. رات کے اندھیرے میں اس لڑکی کے گھر پہ جا رہے تھے, یعنی اس سے ملاقات کر لیں, ڈیٹنگ کہہ لیں یا کچھ بھی, کچھ نہ کچھ چرانے کا ارادہ تھا نا. جو ہی دیوار پلانگے تو گھر کے اندر سے قرآن کی تلاوت کی آواز آئی, الم یعنی للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ, سورت حدید کی آیت 14, کہ ابھی وہ وقت نہیں آیا کہ ایمان والوں کے دل اللہ کی یاد سے پگھل جائیں. کانپنے لگے, کہنے لگے میں کتنا بے غیرت ہوں, رات کے اندھیرے میں جا کے جوری کی نیت سے کسی سے ملنے کے لیے اس طرح جا رہا ہوں, اور ایک اللہ کا بندہ اندر بیٹھا قرآن پڑھ کے رو رہا. وہی کہنے لگے اللہ آ گیا وہ وقت, اللہ وہ وقت آ گیا, توبہ کی, واپس آئے, کسی مدرسے میں داخل ہوئے, اور آج تاریخ ان کو فضیل بن ایاز کے نام سے جانتی ہے. بہت بڑے بزرگ اور اپنے وقت کے علمی رہنما بنے. تو کیا ہمارا وقت نہیں آ گیا ابھی؟ ہم کتنے کو مصروف ہیں, ہم کتنے کو اہم ہیں؟ دیکھیے اندر ایک کبر چھپا ہوتا ہے. مثلا آپ کو کوئی دعوت ہے, آپ کی دوست فرینڈ کوئی بھی, ریلیٹیوز کوئی بھی, ایک دفعہ مجبور ہو سکتے ہیں کہ آپ اس دن نہیں آ سکے, ان کے گھر پارٹی تھی, شاید آپ کا کوئی ٹیسٹ تھا, اگلے موقع پہ پھر وہ آپ کو دعوت دے دیں, اس وقت آپ نے کہا نہیں سوری آج نہیں آ سکتی, آج مجھے کہیں پہلے جانا ہے. تین چار دفعہ کے بعد کیا ہوگا؟ کیا آپ کی وہ دوست دوبارہ آپ کو بلائے گی؟ دوست ہو یا ریلیٹیو, دوستوں کی جگہوں پہ تم پہنچ ہی جاتے ہیں, کوئی ریلیٹیو ہو یا کوئی اور ہو آپ کو بلائے گی؟ آپ کہنا رہنے دو, یہ بڑے نخرے کرتی ہے, میرے لیے اس کے اس کبھی وقت نہیں ہوتا. اور اگر آپ منہ کھول کے کہہ ہی دیں اس کو اس کی دعوت پہ, نہیں میں نہیں آ سکتی آپ کے گھر, तो फिर तो पक्की छुट्टी। बिल्कुल यही अल्लाह की किताब के साथ होता है। दिन रात 24 घंटे में कई बार अल्लाह में पुकारता। हम सोचते हैं हमारे लिए दावत ही नहीं है। देखिए अपने आप से खुद पूछे, हम सेम टाइम पे हमें दो मुख्तलिफ इन्विटेशंस मिले। एक बड़ा खूबसूरत वेलवेट के कार्ड पे छपा हुआ शादी का कार्ड, क्या आपको बुला देगा शादी में, ना चाहे कोई करीब का या दूर का, शादी बड़े अच्छे हॉल में हो, पीसी में, किसी होटल में, हा? ना भी हम जाए तो खैर है। और सेम टाइम पे आपको एक फ्लायर मिल जाए या कोई दीनी काम का इनविटेशन मिल जाए कि आप वहां पे आइए, हाँ एक लेक्चर हो रहा है, आप सुनिए। सच बताइए हम किसको चूज करेंगे? और अगर वो हो ही दोनों सेम टाइम पे, मैं कहती हूँ सेम पे ना भी हो, वो शादी अगर अल्लाह के हुक्म से 2-3 बाद है तो हम पहले ही जाना छोड़ देंगे, नहीं हमने शादी में जाना है, तैयारी करनी है, तो क्या ये किताब हमसे फिर उतनी मोहब्बत के साथ मामला करेगी? इतने साल हो गए मेरी जिंदगी की उम्र गुजर गए, इतने साल मैंने गुजार दिए, मैंने कभी नहीं इस किताब को ये सोच के लिया कि ये दोस्त बन सकती है। आप देखें ना, जब आप कभी दुखी होते हैं, हर इंसान को दुख आते हैं, दिल चाहता है ना उस वक्त कोई आपकी मदद करे, क्या आपकी दोस्त हर वक्त आपके लिए अवेलेबल होती है? आपकी अम्मी हर वक्त आपकी बात सुन सकती है, और सुन ले तो क्या आपका दुख दूर कर सकती है? सर में दर्द शुरू हो जाए, माँ सारी ख्वाहिशात के बावजूद आपका सर दर्द नहीं ठीक कर सकती। लेकिन एक जात ऐसी है कि रात के अंधेरों में, तन्हाइयों में आप जमीन छोड़ आसमानों पे पहुंचे हो, आप जब रब को पुकारेंगे वह इजा साल कई बात ही अन्नी पन्नी करें उजी बुदा बतदा इजा दान फल जस्त जी बुली वल यू मिनो भी लाल यशुदून। रमजान के साथ ही सुनी है ना जाते कि जब मेरे बंदे आपसे मेरे बारे में पूछें तो कह दो कि मैं करीब हूं, पुकारने वाले की पुकार को सुनता हूं, चाहिए कि वो भी तो कबूल करे, फिर ही हिदायत मिलेगी। हम तो इतने माशाल्लाह अपने आप को बड़े समझते हैं कि अल्लाह के से मांगने में भी कभी बाज लोगों को तो आर आती है, कहते हम नहीं किसी से मांगते, हमें नहीं जरूरत, हम खुद ही अपने खुदा हैं। तो सारी बातें इनका खुलासा क्या, हम क्या करें? अब रमजान तो आने वाला, चंद दिन रह गए, क्या हमें कुछ करना चाहिए? रमजान की वैल्यू है ना, सबको पता, इसमें नेकियां बढ़ जाती हैं, इसमें इंसान के लिए चांसेस ज्यादा नेकी करने के शैतान तक बंद कर दिए। अब अगर नेकी से रुकेंगे तो अपने नफ्सी की वजह से करेंगे, कुछ करने की जरूरत है ना, क्या करें? आप लोग थोड़ा सा शेयर करें, क्या आप इन सारी बातों को सुन के अच्छा महसूस करें या बुरा करें, फील फ्री बताइए, क्या सोच रहे हैं कि हमें क्या करना चाहिए? जी आप शुरू करते हैं, आपसे, आप राइट साइड पे ना, तो अक्सर मैं इस तरह से बात करती हूँ, आप क्या सोचते हैं?
रमजान से पहले सारे काम खत्म कर लें। रमजान का महीना आया है, कुरान पाक को समझें, पढ़ें, सीखें, नमाज टाइम पे पढ़ें और इबादत ज्यादा से ज्यादा करें। और मैंने तो खैर रोजे ही रखे, मतलब मुझे डायबिटिक इंसुलिन लगाती इस वजह से।
यानी आपने ये सोचा है कि रमजान से पहले अपने सारे काम पूरे करने हैं, हाँ, ताकि ज्यादा से ज्यादा वक्त इबादत में,
इबादत तो कर सकती हूं।
और इबादत की सबसे बेहतरीन किस्म कुरान का समझना, तो आपने नियत की है कि आपने रोज दौरे कुरान सुनने आना है और
नियत
सबसे आगे बैठना है आपने, ठीक है जी। सिस्टर आप कुछ कहेंगे? अपने दिल से बातें करें जो आप कहना चाहें। जी सिस्टर, अभी आप थे इधर माइक पे, क्या आप थे? आप थे जी।
2010 से मुझे
थोड़ा सा ऊंची बात, ये माइक ले लें जरा, सबके साथ शेयरिंग है, ये हमारा लाइट वर्क टाइम है, कोई इसमें आप सब शेयर कर सकते हैं।
जी तो से मैंने सीरियसली सोचना शुरू किया कि हमारी जिंदगी का मकसद क्या है। जैसे होता है ना कि आप सारा कुछ पा लेते हैं, बच्चे बड़े हो गए हैं, सारा कुछ है, तो अब जिंदगी का मकसद क्या है? कुछ भी आप कर लें, कुछ समझ नहीं आ रहा था कि کیا ہے پتہ نہیں کہاں سٹارٹ ہے, تو میں نے قرآن پڑھنا شروع کر دیا. تو قرآن ہر بار شروع کروں تو میننگ کے ساتھ تین قرآن بدلے کہ میں میننگ کے ساتھ پڑھنا چاہتی ہوں, انڈرسٹینڈ کر کے پڑھنا چاہتی ہوں. لیکن جب بھی میں پڑھتی میں کہتی یہ بہت ہارڈ ہے, مجھے نہیں پتا میننگ کیا ہے, تو مجھے نہیں سمجھ میں کیا کروں. میں الحمد للہ میں نے تقریباً 8 قرآن ختم کیے 2010 سے 2013 تک. ہر بار میں یہ کوشش کرتی کہ میں میننگ کے ساتھ پڑھوں گی, اس کی تجوید تفسیر ساری میں دیکھوں گی. تو قرآن میں جب میں آیت پڑھتی اس کے میننگ پڑھتی پھر تفسیر میں جاتی تو وہ مجھے کہیں سے کہیں لے جاتی, مجھے سمجھ نہیں آتی تھی میں کیا کروں. دو پاروں کے بعد پھر میں قرآن ایسے ہی پڑھنا شروع کر دیتی تو میں ایسے دعا کرتی زیادہ مجھے ہدایت دے دے کہ مجھے نہیں پتا میں کہاں میں کیا کرنا چاہتی ہوں لیکن مجھے رستہ نہیں مل رہا. یہ بہت بڑی کتاب ہے, میری جو ذہن ہے وہ بہت چھوٹا ہے, میری عقل بہت چھوٹی ہے. تو میں نے پڑھتے پڑھتے نا اینڈ پہ جو جس بات نے میری زندگی بدلی وہ میں نے قرآن اس وجہ سے شروع کیا کہ یا اللہ تو مجھے رستہ دکھا دے, میں نے تیرے لیے پڑھا ہے, یہ تیری کتاب ہے, میں تیرے لیے پڑھ رہی ہوں, تو مجھے رستہ دکھا کہ میں صحیح تعلیم لوں. آپ یقین کریں کہ میں نے وہ قرآن ختم کیا تو مجھے کسی فرینڈ نے بتایا کہ اس کا اثر جو آج نہیں تھا. تو میں ادھر گئی, میں نے سوچا میں جا کے دیکھتی ہوں کیونکہ ہم پہلے کبھی گھر سے نہیں نکلی تھی, تقریباً 10 سال ہو گئے. تو جب میں ادھر گئی تو استاذہ کی کسی بھی انہوں نے مجھے دی ایک کہانی, اس کا نام تھا. تو جب وہ میں نے گھر آ کے سنی آرام سے رات 10 بجے نماز ختم کر کے جب میں سنی تو ایسا لگا کہ زندگی بدل چکی ہے میری. زندگی اس وقت سیدھی سننے کے بعد بدل چکی تھی, مجھے ایسا لگ گیا میرے اللہ میری پکار سن لی. کیونکہ مجھے اتنے یقین سے وہ میں نے لاسٹ قرآن کا ختم کیا نا, میں نے ہر روز جب میں نے وہ شروع کرنا نا تو میں نے یہی کہنا یا اللہ مجھے ہدایت دے دے تیری کتاب کو سمجھنے کے لیے, مجھے کچھ ان لوگوں سے ملا دے جو صرف تیری کتاب کو اتنے اچھے طریقے سے جانتے ہیں کہ مجھے بھی سمجھ آ جائے. تو الحمدللہ کہ اتنا اس کا اثر ہوا, میرے اللہ نے اتنی جلدی وہ قبول کی کہ میری زندگی وہ اس کہانی سے بدل گئی. اور الحمدللہ پھر میں دوسری بار استاذہ جی کا پتہ چلا, میں جیسے کہتے ہیں بھاگ کے میں نے سسٹر زنیرا کو بھی سی ڈی دی, ماشاء اللہ یہ میرے ساتھ گئی. تو ہم دونوں ادھر گئے اور ادھر استاذہ جی نے بولا کہ قرآن کون سیکھے گا, تو سارے اپنے اپنے ویو دے رہے تھے. تو ہم نے سوچا کتنے بڑے سیکھا, ہم ایسے ہی بیٹھے ہوئے ہیں آڈینس میں, ہم کچھ بھی نہیں کر رہے ہیں. تو میں نے بھی اپنا ہاتھ کھڑا کر دیا, یقین کہ سیم جیسے بھی میری حالت ہے, میں ویسے کہ کیا میں کروں گی, کیا میں کر سکوں گی. پھر میں نے اپنے آپ سے سوچا کہ پھر میری منزل کیا ہے, کہ میں سیکھنا بھی چاہتی ہوں تو میں کہتی ہوں میں کر لوں گی, میں نہیں کر لوں گی, یہ اب سوال نہیں ہے. پھر ہم نے جیسے سسٹر زنیرا نے اپنا ای میل ایڈریس ان کو, سسٹر ایرم کو, میں نے سسٹر رضوانہ کو دیا, انہوں نے ہمیں کانٹیکٹ کیا اور بتایا ایسے آپ بہت ایزی ہے آپ جوائن ہو جائیں. الحمد للہ جب سے ہم جوائن ہوئے آپ یقین کریں جو زندگی پہلی گزر چکی ہے وہ بالکل بھی معنی لگتی ہے. اب پتہ چلتا ہے کہ واقعی عقل و شعور جب اللہ کی ذات دیتی ہے تبھی انسان کو ہوتی ہے. اللہ جب کسی کا سینہ کھولنا چاہتا ہے وہ ایگزیکٹ بات کو, وہ ہدایت اس طرح آتی ہے انسان کے دل میں. پہلے استاذہ جی کو شاید سنتے نا تو مجھے لگتا یہ میرے دماغ سے, میری عقل نہیں آتی, استاذہ جی کی بہت بڑی ہے مجھے سمجھ نہیں آتی. اب ایسا لگتا ہے کہ استاذہ جی میرے اندر سے جیسے تھے ان کی آواز میری اندر کی آواز ہے, ایسا مجھے اب لگتا ہے الحمدللہ. تو ابھی ہمیں اتنا عرصہ نہیں ہوا ہے لیکن الحمدللہ اتنا نالج استاذہ جی کو اللہ تعالیٰ بہت بہت لمبی عمر پہ اچھی صحت دے, اور اللہ کا جو پیغام پہنچا رہی ہیں یقین کریں اگر میرے جیسے دل کھل سکتے ہیں نا تو ہزاروں کے کھلیں گے, لاکھوں کے کھلیں گے. یہ ہم ہیں کہ ہم کہتے ہیں کہ ہم نہیں کر سکتے, پٹڑی پہ چڑھتے ہیں اتر جاتے ہیں, لیکن جب اللہ دل کھول دیتا ہے کسی کی بات سن کے. استاذہ جی کی پتہ نہیں کیا وہ سی ڈی میں ایک کہانی میں کیا بات تھی جس نے ایسا لگا کہ زندگی بدل دی ہے. اس رات مجھے اتنی نیند بھی نہیں آئی, ایسا لگا
کہ
موت کے بارے میں ایک کہانی. جی بس اللہ تعالیٰ کہتے ہیں جب زندگی بدلنا چاہتا ہے انسان کی تو بس ایک بات کافی ہوتی ہے, وہ میرے لیے ایک بات کافی تھی
الحمدللہ. اب دیکھیے کہ کوئی آپ کا ذریعہ بنا نا, آپ کسی کا بن جائے, وہی بات ہے. ہمیشہ جس کی بات سن کے آپ کو لگے نا اس کو بھول جائیں, کسی ایک اگلے کو لے لیں. کیا میں نے بھی کسی کی دعائیں لینی ہے, کیونکہ آپ, اب میں سوچ رہی ہوں جو بات آپ نے کہی تو مجھے اب یاد ہے کہ سسٹر ایرم نے وہ سیریز بنائی تھی نا ایک موقع پہ, انہوں نے جب بنائی تھی ان کو تو آپ کا پتہ بھی نہیں تھا. آپ کا بھی نہیں پتا تھا لیکن وہ بیج بیج کھل گئے نا.
جی جی بالکل. انہوں نے مجھے دی, میں نے سن کے نا یہ میرے گھر آئی. اللہ
شاید انہوں نے 100 CD بنائی ہوگی.
جی جی.
اب دو گواہیاں تمہارے سامنے ہیں نا.
جی جی.
پتہ نہیں 98 CDs نہیں سنی ہوں گی کسی نے. ہو کیئرس, ایک ہی بات ہے.
استاذہ جی اپنی CD رکھیے پاکستان بھجوانے کے لیے, کیونکہ مجھے لگتا ہے کہ ہم بہت.
آپ بالکل ویب سائٹ پہ بھی
سنواتی ہوں جب بھی ہوتا. میری بھانجی نے ماشاء اللہ وہاں شروع کر لیا الحمد للہ. ابھی وہ بلکہ ماشاء اللہ سے پہلے اتنی اسٹرگل تھی اس کے لیے ہماری. نہیں نہیں, اس کی مم فوت ہوئی ہیں تو میں اس کو ہمیشہ یہی کہتی تھی اپنی ممی کے لیے کیا کر رہی ہو تم, کیا بھیج رہی ہو. تو اب یقین کریں کہ اب وہ یہ بھی رہتی ہے کہ ان شاء اللہ تعالیٰ جمعرات. اس دن استاذہ جی نے مینشن کیا کہ جمعرات کا اور پیر کا روزہ بھی ان شاء اللہ اپنی مم کے لیے رکھنا شروع کروں گی. تو ابھی اس کو اسپیچ کے لیے سلیکٹ کیا گیا. وہ عام خاص طور پاکستان میں تو یوں بولتے ہیں نا. تو الحمد للہ وہ کورس اس نے الحمد للہ اسٹارٹ کر لیا.
اللہ تعالیٰ ہمیں ذریعہ بنا دے جس سے آپ کچھ کہیں گے. کوئی بات نہیں, آپ کچھ آپ کہہ چکے تو ہماری ہوسٹ پیچھے ان کو دیں. آپ کیا شیئر کریں گے ان کا نام کیا؟ یہ سب میرے لیے نئے چہرے ہیں. آگے آجیے. اور آپ لوگ کیسے, مطلب میں سوچتی ہوں کہ اللہ کا حکم ہے کہ آپ لوگوں نے جوائن کیا اور 1.5-2 ماہ کے اندر آپ دورہ قرآن یہاں ہونے لگ گئے. ابھی تو آپ کو پتہ ہی نہیں کہ آگے آپ کے ساتھ کیا ہونے والا ہے.
ابھی استاذہ جی یہ اللہ نے میری سنی ہے, مجھے پتہ نہیں کیا لگتا ہے.
جی وعلیکم السلام. سب جواب دیں.
مجھے سمجھ نہیں آ رہی ہے کیا بات کروں. اصل میں جب ہم آپ کے لیکچر پہ گئے تھے میں آلریڈی الوداع کے ساتھ جوائن ہوئی اور میں نے 1 سے 12 الحمد للہ کر لیا تھا, لیکن 2011 میں نے اسٹارٹ کیا تھا. اس وقت تو جوش و جذبے کا نہیں کیا تھا, لیکن بعد میں بس رک جاتی تھی, کرنا چاہتی تھی لیکن پھر رک جاتی تھی. جب ہم آپ کے لیکچر پہ گئے تو سب نے کہا کہ کون کون کرنا چاہتا ہے. میں نے ہاتھ بھی نہیں کھڑا کیا کیونکہ امی ساتھ تھی. میں نے ان سے کہا, میں نے کہا میں تو آلریڈی جوائن ہوں, مجھے نہیں کرنا. پھر سب نے مجھے الحمد للہ زنیرا نے بہت خوش کیا کہ آپ کرو, آپ کیوں ایسے کر رہے ہو. مجھے کہا میں آلریڈی جوائن ہوں. پھر الحمد للہ سسٹر ایم نے بہت ہیلپ کی, اللہ سبحانہ تعالیٰ ان کو بہت بہت جگائے. اور میں ابھی یہ کہوں کہ میرا ایمان کا لیول وہ ہے کہ میرے میں بہت چینج آ گیا ہے. ایک چیز سے تسلی ہوئی تھی آپ کی پچھلی ٹاک سے کہ آپ کہہ رہے تھے کہ جب دوسری دفعہ قرآن کرو گے تو پھر دل میں اترے گا. ابھی میں کہوں کہ مجھے بہت شوق ہے کہ مجھے اللہ سبحانہ تعالیٰ کی معرفت نصیب ہو جائے. ہمیں نہیں ہے, ہمارے دل میں اسی لیے تو یقین نہیں آتا. ہمیں سب یہ باتیں دل میں نہیں اترتی, دل کے اندر اتر جائے تو ہمارا اندر بدل جائے. لیکن اگر میں کہوں کہ مجھے اللہ کی معرفت نصیب ہوئی ہے ابھی تک نہیں ہوئی, اور میرے لیے یہی میری خواہش ہے کہ مجھے اللہ کی معرفت نصیب ہو.
بس پہلا مرحلہ طے ہو گیا, اگلے ہونے ہیں. سیڑھی پہ چڑھے میں, ورنہ ایسے کبھی نہیں ہو سکتا کہ آپ کو بالکل نہ ہوئی اور آپ یہاں اس طرح مچھل آپ کی تڑپ میں دیکھوں. ابھی پتہ ہی نہیں, صبح بھی بات ہوئی ہے نا درس میں آپ لوگوں میں کچھ تھے کہ کل بات کی تھی, تقوی کے کچھ درجے ہوتے ہیں. کل صبح ہم باتیں کریں گے بہت ساری اور بھی ان شاء اللہ. آج صبح تو وہ اس کی تعریفیں ہوئی ہیں نا, تو صبح میں نے ایک چھوٹی سی بات کی تھی کہ ہر ایک اپنے لیول کی نیکی لے لے. ابھی چیک کریں کہاں کھڑی ہوں نا, بس اس سے آگے بڑھ جائے, پھر آگے پھر آگے. تو ابھی آپ کو خود بھی نہیں پتا کہ آپ کے لیے اللہ تعالیٰ نے کیا کیا رکھا ہوا ہے. اثرات اچھے دکھ رہے ہیں انشاءاللہ. اور کوئی آپ کیا سوچ رہے ہیں آج کے درس کے بعد؟ ابھی ابھی جو باتیں ہو رہی ہیں جسٹ لائک سمپل, کوئی خوشی سے شیئر کرے, کوئی زبردستی نہیں ہے.
آج کل لائک کوئی بھی نماز نہیں پڑھتا, جو ہوتا ہے کسی کو آتا نہیں ہے سارا کچھ. مجھے لگتا ہے کہ ایوری بڈی کو لائک ٹرائی کرنا چاہیے, لائک نماز سیکھے سارا کچھ, لائک یو نو ہونے چاہیے کہ نماز پڑھے ٹائم پر, قرآن پڑھے سارا کچھ. آج کل کوئی ٹائم بولتے کہ مجھے ادھر جانا ہے ادھر, کسی کو ٹائم ہی نہیں ہے کسی نماز پڑھنے کے لیے.
آپ دیکھیے ٹائم دینے والے کے لیے ہمارے پاس ٹائم نہیں ہے, پیسہ دینے والے کے لیے ہمارے پاس پیسہ نہیں ہے. سوچیں ذرا, اسکلس دینے والے کے لیے ہم اپنی اسکلس نہیں لگاتے تو اور آگے کیا ہوگا؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم
السلام. I'm so sorry. I can't speak.
You can speak English.
I'm not speak English very well. But I hope I come there. What like heart and mouth and hand and eyes and everybody's Ramadan. That's not and the mouth the Ramadan and the heart is not good and the hand is not good and the eyes is not good. That's not good for everybody. I hope everybody is my children, my grandchildren. Heart, eyes, mouth and
آپ لوگ کو شیئر کریں گے.
السلام علیکم. یہی شیئر کریں گے کہ ٹرائی ٹو انڈرسٹینڈ قرآن مور اینڈ آبویسلی ٹرانسلیشن بھی ہے انگلش میں, سو نیکسٹ جنریشن کے لیے یہ کافی ایزی ہے ٹو ریڈ اینڈ انڈرسٹینڈ اٹ. تو وہی ہے کہ پیاری ہے کہ سب کام ہو جائیں and we can focus more on Ramadan.
آپ دیکھیں نا کہ اگر ہم وہ اس کے قریب ہو گیا نا, آپ تھوڑا سا ادھر ہو جائیں, اس کا اسپیکر کرو, اس طرف کر دیں. جی
السلام علیکم.
وعلیکم
السلام. آج میں نے سوچا کہ میں یہاں ہوں کیونکہ مجھے اردو زیادہ تو نہیں آتی لیکن میں سمجھتی ہوں. میں نے سوچا کیونکہ یہ دنیا جو ہے دو تین دنوں کی ہے. آج میں نے
یو کین اسپیک انگلش
کیونکہ یہ دنیا دو دن کی ہے. جو میں چاہتی ہوں کہ آج اس رمضان پہ میں زیادہ قرآن پڑھوں اور زیادہ عبادت کروں. بس اتنا ہے جو میرے ہاں کہتے ہیں میں اس کو کروں, اس رمضان پہ سب کچھ پورا کروں. اس لیے میں بہت کوشش کروں گی
ان شاء اللہ تعالیٰ. اور آپ دیکھیں کہ جو جی کوئی اور بات کرے کرنا چاہ رہے ہیں, نہیں تو پھر ہم اس کو وائنڈ اپ. چلے لائے ان کو دے دیجیے.
السلام علیکم.
وعلیکم السلام.
اچھا جی, بہت خوشی ہوئی کہ آپ لوگ آئے ادھر, آپ کی باتیں سنی, بہت اچھا لگا کہ اللہ رسول جانا سب کو ایسا ہی کرے. اور رمضان کے بارے میں یہ ہے کہ میں نے پہلے پروگرام ختم کیا, پہلے ابھی شرکت کریں کے دن ابھی پھر شروع کیا ہوا ہے. اور مجھے بہت خوشی ہے کہ ہر آدمی کو پڑھنا یا قرآن, نماز, روزہ, بچوں کو سب کو یہ چیز کی عادت پڑی پڑھنے کی, اور سب اس کو پتہ چلے. اور آپ جو باتیں کرتے ہیں مجھے اچھی لگی ہے. آپ کا بہت بہت شکریہ.
اللہ کا شکر ہے کہ اس سب کو موقع دیا. ان شاء اللہ تعالیٰ یہ کہ کل چونکہ اور بہت ساری باتیں آپ نے سننی ہیں, تو ابھی رمضان کی باتیں تو نہیں کرتے. ایک پریزنٹ آپ جی سسٹر شروع کیجیے.
السلام علیکم.
وعلیکم
السلام. قرآن تو سب بھی پڑھتے ہیں, میں بھی پڑھتی ہوں, نماز بھی پڑھتے ہیں, مگر یہ میری دعا ہے کہ میری دل کی خواہش ہے کہ ہم قرآن کو سمجھ کر پڑھیں. ہم پڑھتے ہیں مگر ہمیں پتہ نہیں ہم کیا پڑھتے ہیں, ہمیں سمجھ ہی نہیں ہے. مگر آپ ہمارے لیے دعا کریں کہ اللہ تعالیٰ ہمیں قرآن کو سمجھ کر پڑھنے والا بنا دے. یہ میری دل کی خواہش ہے.
جزاک اللہ خیر. اور ہم پوری کوشش کریں گے آپ لوگ جیسے ینگ بچیاں اور بھی اپنی فرینڈس کو لائیں, اور جتنا بھی انگلش میں آپ لوگوں کی ہیلپ کر سکے کریں. سم ٹائم ہوتا کہ کچھ لوگ ایسے ہوتے ہیں یہ سوچ لیتے ہیں کہ ہمیں اردو نہیں سمجھ آتی نا, تو سمجھ آتی ہے. آپ کل کے پروگرام کے لیے آج اپنی ساری فرینڈ دوستوں سب کو بلائیں, کیونکہ یہ سیٹرڈے سنڈے کے دو پروگرام ایسے ہیں کہ جس کے بعد لوگ خود ہی ڈیسائڈ کر سکتے ہیں کہ ان کو کیا کرنا ہے. ایک تو بعد جب قرآن شروع ہو جاتا ہے پھر بعض وہ لوگ کہتے ہیں اب تو شروع ہو گیا. ٹھیک ہے, تو ہوپ فلی کل سب لوگ ملیں گے انشاءاللہ اپنے دوستوں کے ساتھ. ایک چھوٹا سا پریزنٹیشن آپ سے شیئر کریں گے, لائٹ بند کر دیں, صرف اس سوچ کے ساتھ کہ آج ہم جو بھی بات کرنے بیٹھے ہم اس کی روشنی میں دیکھیں گے کہ کل جب ہم قیامت کے دن اللہ سبحانہ تعالیٰ کے پاس جائیں گے تو وہ ہمیں کس حال میں ملے گا. یہ پریزنٹیشن ہے, اس میں آپ کو اسکرین پہ انگلش دکھے گی, اس لیے آپ سب سامنے آ جائیں, کیونکہ ورڈز عربک ہیں. پوئم ہے ایک, اور عربی کی، لیکن اس کا ٹرانسلیشن انگلش میں موجود ہے. جنت میں جنتیوں کا اللہ تعالیٰ کے ساتھ کیسے معاملہ ہوگا؟ آئیے دیکھتے ہیں. باہر سے آپ بیٹھے رہیں، باقیوں کو بس باہر سے بلا لیں. شروع کرتے ہیں. آج ایک نہیں کافی ہے، پوری بھی ڈاؤن لوڈ ہوئی نا، تو وہ بیچ میں رہ گئی ہے. ہاں جی، نہیں پوری نہیں ہو سکی، کوئی بات نہیں، کل دیکھیں گے. میں چاہتی ہوں کہ ہم آج جلدی گھر جائیں تاکہ ہم پھر کل سے ہمارا ایک سلسلہ شروع ہونا ہے. پورے وقت پہ انشاءاللہ آئیں آپ لوگ. 10 o'clock وہاں تھوڑا بہت کھانے پینے کا، برنچ کا اہتمام ہے، اور انشاءاللہ 11 بجے سے آن ورڈ ہمارا پروگرام ہوگا. اور اب یہ روٹین اپنے گھر والوں کو، اپنے دوستوں کو بھی صرف بتا دیں تاکہ کوئی ایک بھی دن ہمارا اس میں مس نہ ہو. اپنے جن ساتھیوں تک ابھی تک بات نہیں پہنچا سکے پہنچائیں. کچھ آپ لوگوں کے لیے وزٹنگ کارڈز بنوائے گئے ہیں جس میں پورا ایڈریس، ٹائمنگ، یہ سارا اسپیشلی دورے قرآن کے لیے ہیں. تو آپ لوگ فیل فری لیجئے اور اپنی دوستوں کو بھیجیں، گھروں میں، نیبرز میں، جس کو دیکھ، کیونکہ ہاتھ میں فل انفارمیشن ہوتی ہے تو بات آسان ہو جاتی ہے. ٹھیک ہے، آئیے چھوٹی سی دعا کرتے ہیں. یہ آپ نے بتا تو دیا نا، یہ سب کچھ یہ آپ کے سامنے ویب سائٹ پہ ہے. ہم انشاءاللہ اس میں انسان کی جسم کے بارے میں ایوری تھنگ دیکھیں گے، اسپرچل اور فزیکل، ایموشنل ویل بینگ، کیسے انسان کتنا خوبصورت ہے. آپ نے تو بہت ساری چیزیں دیکھی ہوں گی، اسپیشلی اس دفعہ کا ہمارا جو یہ یوتھ کے لیے، کیونکہ اس میں ہم پوری کل، میں اگر آپ کو بھی لیک کر دوں جو کچھ ہم نے کل آپ کو دکھانا ہے اور اگلے دنوں میں بھی، تو آپ یقیناً بہت ایکسائٹیڈ ہوں گے کہ پورے ہیومن سسٹمس کو اس میں دیکھیں گے اور ہمارے اندر اللہ نے کیا کیا خزانے بھرے ہوئے ہیں. میرا تو خیال ہے اس کے بعد گناہ کرنے کو دل ہی نہیں چاہے گا کہ اللہ نے ہمیں اتنے پیار سے بنایا. تھوڑا سا انتظار کریں، کل آپ کو زیادہ چیزیں دکھائیں گے اور بتائیں گے. آئیے چھوٹی سی دعا کر لیتے ہیں تاکہ ہم سب جلدی سے گھروں میں جائیں اور کل پھر وقت پہ آ سکیں. یا ربی لک الحمد کما ینبغی لجلال وجھک وعظیم سلطانک، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. یا حی یا قیوم برحمتک نستغیث. اللہم استر عوراتنا وامن رواتنا. یا اللہ ہماری اس چھوٹی سی کوشش کو قبول فرما. یا اللہ ہماری کمی بیشیوں سے درگزر فرما. یا اللہ ہمارے آج کے اس بیٹھنے کو جنت میں بیٹھنے کا ذریعہ بنا. یا اللہ آنے والا رمضان ہماری زندگی کا بہترین رمضان بنا دے. یا اللہ ہمیں تجھ سے محبت ہو. یا اللہ ہم تیرے بارے میں اسی طرح سوچیں جس طرح ہم دنیا کی دوسری چیزوں کے بارے میں سوچتے ہیں. اور یا اللہ وہ سب چیزیں ہمیں اس دنیا میں یا تو چھوڑ کے چلی جائیں گی یا ہم اس کو چھوڑ کر تیرے پاس آ جائیں گے. یا اللہ ہمیں فکر لگا کہ جس دن ہم تیرے سامنے آئیں، تیری ملاقات کا جو دن ہو، وہ دن کیسا ہوگا. یا اللہ ہم بہت بھٹک چکے. یا اللہ ہم نے دنیا میں بہت دھکے کھائے، اب ہمیں تو اپنا راستہ دکھا. یا اللہ ہمیں ہدایت کے راستے دکھا. کمیوں بیشیوں کو معاف کرتے. یا اللہ سب بہنوں کے دلوں کی جائز حاجات پوری اپنی رحمت سے پوری فرما. اس گھر پہ اپنی رحمت فرما. یا اللہ ان بہن کا، یہ سسٹر اور جو بھی ان کے ساتھیوں نے اس میں ان کی مدد کی، سب کو اس کی بہترین جزا دے. یا اللہ ہم سب کے گھروں کو اس کے لیے چن لے. اللہ ہمیں توفیق دے کہ ہم اپنے پیاروں کو ساتھ لے کر چلیں. یا اللہ اپنے دوستوں کو، اپنے رشتہ داروں کو، یا اللہ کسی کو بھی ہم اس پیغام سے محروم نہ رکھیں. یا اللہ ہمارے دل میں سچی تڑپ لگا دے جو نبی صلی اللہ علیہ وسلم کے دل میں تھے. یا اللہ جو بیمار ہیں ان کو صحت اور عافیت دے. جو پریشان ہیں ان کی پریشانیاں دور فرما. یا اللہ جو کسی بھی آزمائش میں، ان کو اس آزمائش سے نکال دے. ہم سب کو ایک فکر لگا دے کہ ہماری آخرت کیسی ہوگی. یا اللہ یہ فکر ہمیں دنیا کے غموں سے آزاد کر دے گا. یا اللہ کل سے جو پروگرام ہمارا شروع ہو رہا ہے دورہ قرآن کے نام پہ، یا اللہ اس میں اپنی خاص رحمت اور برکت شامل کرنا. یا اللہ فرشتوں سے ہماری کمیوں کو پورا کروا. اور یا اللہ ہمارے ان کاموں کو اتنا ہلکا اور آسان کر دے کہ ہم سب بھی اس سے بہترین فائدہ اٹھا سکیں. یا اللہ جہاں جس نے کبھی دعاؤں کے لیے کہا ان کی دعائیں قبول فرما. آن لائن پہ جو ہمارے ساتھی ہیں، یا اللہ ان کی بھی تو مدد فرما. اور جو مختلف جگہوں میں بیٹھ کے اس کام میں مددگار ہیں، یا اللہ تو اپنی رحمت سے ان کی مدد فرما. یا اللہ ہمارے ماں باپ پہ اپنی رحمتیں فرما. ہمیں ان کے لیے بہترین صدقہ جاریہ بنا. یا اللہ جو زندہ ان کو صحت اور عافیت تندرستی دے. ہمارے بھائی بہنوں اور ان کی اولادوں اور ان کے بیوی اور شوہروں پہ اپنی رحمتیں فرما. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. ربنا تقبل منا انک انت السمیع العلیم. وَتُبْ عَلَيْنَا إِنَّكَ أَنْتَ التَّوَّابُ الرَّحِيمُ وَصَلَّى اللَّهُ تَعَالَى خَيْرِ خَلْقِهِ وَصَحْبِهِ أَجْمَعِينَ بِرَحْمَتِكَ يَا أَرْحَمَ الرَّاحِمِينَ آمين. جزاك الله خير. السلام عليكم ورحمة الله وبركاته. Thank you.